नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 21 गते सोमबार, चैत्र शुक्ल पक्ष तृतीया तिथि, तदनुसार अप्रेल 4 तारीक सन् 2022, नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, नेपाल भारत सम्बन्ध थप प्रगाढ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको 3 दिने औपचारिक भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्रीको भ्रमण दलमा उहाँकी पत्नी डाक्टर आरजू देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ा, कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादव, मुख्य सचिव शंकर दास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा र परराष्ट्र सचिव भरतराज पौडेल लगायत हुनुहुन्थ्यो। आइतबार साँझ स्वदेश फर्किनुहुँदा प्रधानमन्त्री देउवालाई सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँड लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो। त्यस अवसरमा नेपाली सेनाले प्रधानमन्त्रीलाई सलामी दिएको थियो। प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देश बीचको सम्बन्धलाई प्रगाढ़ बनाउनुका साथै थप उचाइमा पुर्याएको कुरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले बताउनुभयो। दुई देशका समकक्षीबीच भएको भेटवार्तामा नेपाल भारत सम्बन्धका बहुआयामिक विषयमा छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, आपसी सम्बन्धलाई फलदायी बनाउन विचार विमर्श भएको छ। नेपाल भारत बीच लामो समयदेखि हुन नसकेको संवाद तथा छलफललाई प्रधानमन्त्री देउवाको भ्रमणले निरन्तरता दिएको उहाँले बताउनुभयो। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा छापिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको 3 दिने भ्रमणलाई राजनीतिक, कूटनीतिक र धार्मिक रूपमा उपयोग गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच सीमा सम्बन्धी विषयमा राम्रो छलफल भएको जानकारी दिनुभयो। दुई देशबीच स्थापित संयन्त्रहरू मार्फत सीमा सम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने कुरामा स्पष्ट भएको मन्त्री डाक्टर खड्काले बताउनुभयो। भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको संवादको ढोका खोलेको बताउनुभयो। दुई देशबीच सीमा लगायत सबै मुद्दामा गहन छलफल गर्न भारत सकारात्मक भएको शर्माको भनाई छ। प्रधानमन्त्री स्वदेश फिर्ता, सीमा विवाद अब संवादबाट समाधान शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य खबर छापेको छ। भारत भ्रमण सकारात्मक र महत्वपूर्ण शीर्षकमा गोर्खापत्र दैनिकले विज्ञहरूको भनाईलाई अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न, राजनैतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिनुभएको छ। भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्यले लामो अन्तरालपछि नेपालका प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण भएकाले यसको महत्व भएको बताउँदै भन्नुभयो, दुई देशबीच केही समस्या थिए, त्यसको पृष्ठभूमिमा भएको भ्रमणलाई सकारात्मक र महत्वपूर्ण रूपमा हेरिनुपर्छ, यो सम्बन्धको शुरूआत हो। भारतका लागि अर्का पूर्व राजदूत प्राध्यापक डाक्टर लोकराज बरालले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले सीमाका बारेमा राखेको धारणा सकारात्मक रहेको बताउँदै भन्नुभयो, संयन्त्र मार्फत सीमा विवादलाई समाधान गर्ने कुरा सकारात्मक हो, यस विषयलाई राजनीतिकरण नगर्ने र संयमित रूपले समाधान गर्ने प्रतिबद्धता हुनु राम्रो कुरा हो। यसै गरी भारतका लागि नेपालका पूर्व राजदूत डाक्टर भेषबहादुर थापाले द्विपक्षीय वार्तापछि छिमेकीका बीचमा समझदारी बढ़ाउन मदत मिलेको बताउनुभयो। भारत भ्रमण सकारात्मक र महत्वपूर्ण, विज्ञहरूको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। यता नेपाल समाचार पत्रले देउवाको भारत भ्रमण सामान्य, सीमाबारे मोदी देउवा मौन शीर्षकमा मुख्य खबर छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालले गत वर्षको जेठमा कालापानी पुलिक र लिम्पियाधुरा समेटेर नयाँ राजनैतिक नक्सा जारी गरेपछिको पहिलो उच्चस्तरीय भ्रमण भएको छ। यसअघि न त भारतबाट कुनै उच्चस्तरीय भ्रमण भएको थियो न नेपालबाट नै, त्यसैले यो भ्रमणमा सीमा सम्बन्धी छलफल र त्यसको समाधानको बाटो पहिल्याइने अपेक्षा राखिएको थियो। तर प्रधानमन्त्री देउवा र उहाँका समकक्षी नरेन्द्र मोदी बीचको एकल र द्विपक्षीय वार्तामा यस विषयमा खासै छलफल भएन भन्दै नेपाल समाचार पत्र अगाडि लेख्छ। प्रधानमन्त्रीको भारत भ्रमण अघि कूटनीतिज्ञहरूले यो विषयमा छलफल अघि बढ़ाउन सुझाव पनि दिनुभएको थियो, तर प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयलाई खासै प्राथमिकतामा दिनुभएको पाइएन। नयाँ दिल्लीको हैदराबाद हाउसमा शनिबार द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले स्थापित संयन्त्र मार्फत सीमा समस्या समाधानका लागि आग्रह गरेको बताउनुभयो, तर भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उक्त विषय समावेश छैन। देउवाको भारत भ्रमण सामान्य, सीमाबारे मोदी देउवा मौन, नेपाल समाचार पत्रले मुख्य प्रसंग छापेको छ।
यसैबीच राजधानी दैनिकमा नेपाली दूतावासमा चुच्चे नक्सै गायब, नदेखिनु गम्भीर आपत्ति दलहरू शीर्षकमा राजधानी दैनिकले मुख्य खबर बनाएको छ। भारत नयाँ दिल्ली स्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ। नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदाङ्गो भएको छ। सरकारले नेपाली दूतावासमा चुच्चो नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन। अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पूरै नक्सा टाँसिएको छ, जबकि केही समय अघिसम्म मात्रै भारत स्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्ली दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनैतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कार्यवाहीको माग गरेका छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेताहरूले औल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल जसपाले आपत्ति जनाएका हुन्। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
मतपत्रमा दलीय रोलक्रम सूर्य पहिलो रूख दोस्रो, राजधानीले प्राथमिकताका साथ छापेको समाचारको शीर्षक हो यो। तीस वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य पहिलो नम्बरमा रहने भएको छ। यसै गरी नेपाली कांग्रेसको निर्वाचन चिन्ह रूख दोस्रो नम्बरमा रहनेछ। आयोगले स्थानीय तह निर्वाचन 2073 दफा 26 उपदफा 6 भएको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनका लागि राजनैतिक दलको चुनाव चिन्हको रोलक्रम निर्धारण गर्ने भएको हो। सो दफाको उपदफा 6 निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ भन्ने उल्लेख छ, राजधानीले प्राथमिकताका साथ छापेको छ। यसैबीच निर्वाचन आयोगले मतदाता शिक्षाका लागि प्रयोग हुने 1,80,000 नमूना पत्र छाप्ने कार्य पूरा गरेको छ। वैशाख 30 लागि निर्धारित मतदानमा प्रयोग हुने मतपत्र भने अझै छाप्न शुरू भएको छैन। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जिल्लागत मतपत्रको नमूना स्वीकृत गरेपछि मात्रै मतदानमा प्रयोग हुने मतपत्र छाप्न शुरू हुने जानकारी दिनुभयो। नमूना मतपत्र छाप्ने कार्य पूरा गोर्खापत्रले छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सर्वोच्चमा मुद्दा चाप घटाउन कानून संशोधनको तयारी शीर्षकमा नागरिक दैनिकले मुख्य खबर छापेको छ। सर्वोच्च अदालतमा बढ़दै गएको मुद्दाको चाप कम गर्न कानून संशोधनको प्रस्ताव अघि सारिएको छ। हाल सर्वोच्चमा प्रति इजलास 3347 मुद्दा पर्छन्। उच्च अदालतमा प्रति इजलास 706 र जिल्लामा 743 मुद्दा पर्ने गरेका छन्। सर्वोच्च अदालतमा कार्यबोझ बढ़दै जाँदा न्यायमा ढिलाइ भएको भन्दै विद्यमान कानून संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश भएको छ। मुद्दाको चापले गर्दा पीड़ितले समयमा न्याय पाउन सकेका छैनन्। राजस्व न्यायाधिकरण ऐन, सर्वोच्च अदालत ऐन, न्याय प्रशासन ऐन, प्रशासकीय अदालत ऐन र विशेष प्रचलित ऐनमा संशोधन गरेमा सर्वोच्च अदालतमा मुद्दाको चाप घटेर समयमै न्याय मिल्ने आकलन गरिएको छ। सर्वोच्च अदालतमा पुनरावेदन लाग्दै आएको राजस्व न्यायाधिकरणको फैसला अन्तिम हुने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसले न्यायाधिकरण सर्वोच्च पुग्ने पुनरावेदन निवेदनका सबै मुद्दा घट्ने आकलन गरिएको छ। सर्वोच्च अदालतमा कार्यबोझ बढ़दै जाँदा न्यायमा ढिलाइ भएको भन्दै विद्यमान कानून संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश भएको छ। मुद्दाको चापले गर्दा पीड़ितले समयमा न्याय पाउन सकेका छैनन्। सर्वोच्चमा मुद्दा चाप घटाउन कानून संशोधनको तयारी नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
उपभोक्ताको भान्सामा तरकारी पुगेपछि बल्ल खुल्छ कालीमाटीको विषादी परीक्षण प्रयोगशाला। यो प्रसंगलाई नयाँ पत्रिकाले मुख्य समाचारका रूपमा छापेको छ। काठमाडौँ उपत्यका बासिन्दा महँगो तरकारीसँगै घातक विषादी पनि खान बाध्य छन्। कालीमाटी फलफूल तथा तरकारी बजारबाट विषादी परीक्षण बिना नै तरकारी उपभोक्ताको भान्सा भान्सामा पुग्ने गरेको छ। तरकारीको विषादी परीक्षण गर्न कालीमाटीमै राखिएको प्रयोगशाला उपभोक्ताको भान्सामा तरकारी पुगिसकेपछि मात्रै खुल्ने गरेको छ। कालीमाटीसहित देशभरका तरकारीमा विषादी परीक्षण गर्ने ल्याबमा दुई समूहका विषादीको मात्रै परीक्षण हुन्छ। किसानले तरकारीमा रोग लाग्न नदिन र किरा मार्न कार्बामेट र अर्गानोफस्फेट बढ़ी प्रयोग गर्ने भएकाले नेपालमा यी दुई समूहका विषादीको मात्रै परीक्षण गर्ने गरिएको छ। ठूलो परिमाणका तरकारी कालीमाटी बजारबाट उठिसकेपछि बाँकी रहेकोमा यी विषादी परीक्षण गर्दा आएको रिपोर्टले राज्यको लापरवाहीका कारण उपभोक्ता विषादी खान बाध्य भएको देखाउँछ। बचेकुचेका तरकारी परीक्षणको रिपोर्टले भन्छ उपभोक्ताले तरकारीसँगै विषादी घातक विषादी पनि खाइरहेका छन्। नयाँ पत्रिकाले छापेको छ। कालीमाटीको बजारमा राति 12 बजे नै तरकारी बोकेका ट्रक आइपुग्छन्। बिहान 3-5 बजेसम्म थोकदेखि खुद्रा व्यापारीसम्मले टोल टोलमा तरकारी लैजान्छन्। तर तरकारीको विषादी परीक्षण गर्न कालीमाटीमै राखिएको प्रयोगशाला भने बिहान 6 बजेसम्म खुल्दैन। नयाँ पत्रिकाले छापेको छ।
जुम्ली किसानले मार्सी बिउ ब्याडमा छर्ने दिन, साथै विसुवा पर्व पनि। जुम्ली किसानका लागि गौरवको दिन। यहाँको कृषि क्यालेण्डर अनुसार प्रत्येक वर्ष 12 चैतमा भिजाएको मार्सीको बिउ 20 चैतमा ब्याडमा छर्ने गरिन्छ। तर यो वर्ष भेरी खोलाको शर्मी गाउँ, तिलाका नुवाकोट, रावतबाडा, सिपुल्ली लगायत गाउँका किसानले मार्सी बिउ राख्न सकेनन्। गत 3 कार्तिक राति 12 बजे उदेर आएको फेरि खोलाले मार्सी फाँट बगर बनायो। यो वर्षको विसुवा पर्व क्षतिग्रस्त क्षेत्रका किसानका लागि पीड़ादायी भयो। यति बेला मार्सी फल्ने फाँटमा छरिएको जौको हरियाली चित्र बोकेर वसन्त आउँथ्यो। तर यो वर्ष फेरि खोला क्षेत्रमा उजाड़ छ। खेतमाथि फेरि खोला बगिरहेको छ। किसानका अनुहारमा पीर, मर्का र थकानका दृश्य झल्किरहेका छन्। प्राकृतिक विपत्तिले रित्तो बनाएका किसानलाई सरकारले अर्को पीड़ा थपेको छ। बाढ़ीले सर्वस्व लुटेर लिएको 6 महिनापछि सरकारले पीड़ित किसानलाई प्रति परिवार 412 रूपियाँका दरले राहत पठाएको छ। राहतका नाममा मजाक। बाढ़ी पीड़ितलाई सरकारको प्रति परिवार 412 रूपियाँ राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय हेरौं। आज पत्र पत्रिकाहरूले फरक फरक विषयलाई सम्पादकीयमा उठाएका छन्। तर कान्तिपुर दैनिक र नागरिक दैनिकले भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको 3 दिने भारत भ्रमणको विषयलाई सम्पादकीयमा उठाएका छन्। केही महत्वपूर्ण सवालहरू छुटाएको प्रधानमन्त्री शेरबहादुर देउवाको 3 दिने भारत भ्रमणले कतिपय विषयमा भने सकारात्मक संकेत देखाएको छ। नेपालले भारतद्वारा अतिक्रमित लिम्पिया धुरासम्म समेटेर नयाँ नक्सा जारी गरेपछि द्विदेशीय सम्बन्ध अर्को तिक्ततापूर्ण चरण चरणबाट गुज्रिरहेका बेला भएको यो उच्चस्तरीय भ्रमणले सम्बन्धलाई पुनः स्वाभाविक लयमा ल्याउन खोजेको देखिन्छ। यसबाट उच्च स्तरमा ठोस सम्वादको ढोका पनि पुनः उघ्रिएको छ। प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसितको वार्तामा सीमा विवादको विषय उठाएर र स्थापित द्विपक्षीय संयन्त्र मार्फत समस्या समाधान गर्न आग्रह गरेर सकारात्मक पहल लिनु भएको छ। समग्रमा एउटै भ्रमणमा सम्पूर्ण उपलब्धि हासिल भइहाल्ने होइन, त्यसैले अहिले सहमत भएका विषयको कार्यान्वयनमा निरन्तर पहल गरिनुपर्छ र अहिले चर्चा नगरिएका भारत सहमत नभएका विषयलाई आगामी द्विपक्षीय भ्रमण तथा वार्ताहरूमा उठाइनुपर्छ भन्दै देउबा भ्रमणका सन्देश र संकेत शीर्षकमा कान्तिपुरले सम्पादकीय उठाएको छ। नेपाल भारत सम्बन्धको पुनर्ताजगी शीर्षकमा नागरिकले यही विषयलाई सम्पादकीयमा छापेको छ भने जनताको काममा कहिले खट्ने शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। पाँच दलीय गठबन्धन सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेको छैन। लगातारको मूल्य वृद्धिले आम जनता सकसमा छन्। पछिल्ला समयमा पेट्रोलियम पदार्थको अभावलाई समेत सरकारले समाधान गर्न सकेको छैन, जसका कारण सर्वसाधारण पेट्रोल पम्पमा घण्टौंसम्म लाइन लाग्न बाध्य छन्। यस्ता विविध खालले समस्याबाट जनता आजित भइरहँदा पनि सरकारमा बस्नेले जनताको समस्या समाधान गर्न कुनै चासो नदिनु दुःखद र विडम्बनापूर्ण छ भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ।
यता गोर्खापत्र दैनिकमा सेतो सुनको उपयोग शीर्षकमा सम्पादकीय छापिएको छ। नेपालमा विद्युत खपत र विस्तारमा अझै समस्या रहेको विज्ञहरूले बताउँदै आएका छन्। आन्तरिक खपत र निर्यातका लागि नीतिगत कानूनी तथा पूर्वाधारका हिसाबले अझै कमजोरी कतिपय जानकारको धारणा छ। अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीका विज्ञ भीष्म पण्डित सरकारको कूटनीतिक पहल, नीतिगत तयारी तथा प्राविधिक चुस्तताले मात्र आन्तरिक खपतसँगै भारत र बंगलादेशमा नेपालको बिजुली पुग्न सक्ने बताउनुहुन्छ। त्यस्तो तयारीले नेपालमा उत्पादित बिजुलीले बजार पाउन सक्ने विश्वास छ। उत्पादित बिजुली सकेसम्म देशभित्रै उत्पादन बढ़ाउनमा उपयोग गर्नुपर्छ, गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता नेपाल समाचार पत्रले नागरिक प्रति खेलवाड़ शीर्षकमा सम्पादकीय छापेको छ। व्यवसाय र आयल निगम बीचको समस्या ल्याएर नागरिकलाई अनावश्यक रूपमा दुःख दिने काम तत्काल बन्द गर्न जरूरी छ। व्यवसायले कमिशन नपाएको झोकमा आपूर्ति सेवा नै ठप्प पार्नु पनि उत्तिकै गलत हो। जेसुकै उद्देश्य र कारणले माग राख्ने गरिए पनि सर्वसाधारण नागरिकको दैनिक जनजीवन नै प्रभावित हुने गरी दैनिक उपभोग्य वस्तु सहज आपूर्ति अवरोध पुर्याउने र आम नागरिकलाई पीड़ा पुर्याउने कार्य सदाका लागि अन्त्य गर्नुपर्छ, नेपाल समाचार पत्रमा छापिएको सम्पादकीय हो यो। यता अन्नपूर्ण पोस्टमा छाउ प्रथामा चेतनाको हतियार चलाउ शीर्षकमा सम्पादकीय छापिएको छ भने कारोबार दैनिकमा संकटमा कमिशन बढ़ाउन खोज्नु आर्थिक अपराध शीर्षकमा सम्पादकीय छापिएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू छोटकरीमा। पुनर्निर्माण शुरू भएको तीन वर्ष आठ महिनापछि काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सम्पन्न भएको सुसम्पदाको आज उद्घाटन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो एक बजे उद्घाटन गर्न लाग्नु भएको हो। काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं बागमती प्रदेश सांसद राजेश साकेका अनुसार राष्ट्रपति भण्डारीले सुसम्पदाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न आज उद्घाटन हुँदै नेपाल समाचार पत्रले छापेको छ।
अदालतको कार्यबोझ घटाउन कानून न्याय तथा संसदीय मामला मन्त्रालयले झण्डै दुई दर्जन कानून संशोधनको तयारी गरेको छ। मन्त्रालयले 23 फागुनमा गठन गरेको सहसचिव स्तरीय समितिले अदालतको कार्यबोझ घटाउने गरी 16 चैतमा कानून सचिव समक्ष विभिन्न संशोधन सिफारिश गरेको हो। यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ।
बझाङको खप्तर छान्ना प्राकृतिक सम्पदाले भरपूर र उर्वर गाउँपालिका, सिरानको खप्तर र बेसीका फाँट प्राकृतिक सौन्दर्यका मानक मात्र नभएर स्थानीयवासीको जीविकाका आधार पनि हुन्। लामो खडेरीमा पनि खप्तरबाट झरिरहने पानीले यो क्षेत्रलाई रसिलो बनाउँछ। विद्यालय, स्वास्थ्य संस्था, विद्युत, सड़क जस्ता पूर्वाधारका कारण पनि जिल्लामै नमूना थियो यो गाउँपालिका। 2078 असोजसम्म खप्तर छान्नाको एउटै खोलामा 11 विद्युत गृह सञ्चालनमा थिए। विद्युतबाट चल्ने साना उद्योगले सयौंलाई स्वरोजगार बनाएको थियो। घर घरै खानेपानीका धारा थिए। सिंचाई कुलोको विस्तारबाट 500 भन्दा बढ़ी घर परिवार व्यावसायिक रूपमा कृषिमा जोड़िन पाएका थिए। अन्यम लत्याउँदा र विज्ञको चेतावनी समेत व्यवस्था गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड़ भएको छ। तुरन्तै विकासको हुटुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहस नहस भएको छ। गत कार्तिक पहिलो साता आएको बाढ़ी र पहिरोले भत्काएको सिंचाई कुलो र घरको तस्विर सहित कान्तिपुरले तुरन्तै विकासको हुटुटीले बझाङमा बिजोक शीर्षकमा समाचार छापेको छ।
पाँच वर्षीय एक बालकको छिनिएको हात जोड़िएको छ। राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले 15 घण्टा भन्दा बढ़ी समय लगाएर दुर्लभ शल्यक्रिया मार्फत छिनालिएको हात जोड़ेका हुन्। घाँस काट्ने मेसिनमा च्यापेर दुई टुक्रा भएको हातलाई शल्यक्रिया मार्फत जोड़िएको हो। राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर पीयूष दाहाल नेतृत्वको चिकित्सक टोलीले धनुषा जाठीका 5 वर्षीय बालक कुलदीप मण्डलको छिनालिएको दायाँ हात जोड़ेको हो। जोड़ियो दुई टुक्रा भएको हात गोर्खापत्र दैनिकले छापेको छ।
चालू आर्थिक वर्षको 8 महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ। गत आर्थिक वर्षको पहिलो 8 महिनामा 16,36,25,00,000 रूपियाँ बराबरको सुन आयात भएकोमा चालू आर्थिक वर्षमा 32,68,41,00,000 रूपियाँको सुन आयात भएको हो। सुन आयातमा 32.5 अर्ब बाहिरियो कारोबारले अग्रपृष्ठमा छापेको छ। सरकारले अन्तर प्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाड़ा वृद्धि गरेको प्रसंग पनि कारोबारले अग्रपृष्ठमा छापेको छ।
अविश्वास प्रस्ताव सामना गर्नुको सट्टा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद नै विघटन गर्नुभएको छ। प्रधानमन्त्रीको सुझाव बमोजिम राष्ट्रपति आरिफ अल्वीले आइतबार संसद विघटन गर्नुभएको हो। नेशनल एसेम्ब्ली विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझावलाई संविधान अनुसार राष्ट्रपति आरिफ अल्वीले अनुमोदन गर्नुभएको छ। राष्ट्रपतिको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। पाकिस्तानमा संसद विघटन सरकार गिराउन विदेशीले चलखेल गरेको प्रधानमन्त्री इमरान खानको दावी संसद भंग गर्ने निर्णय विरूद्ध विपक्षीहरू सर्वोच्च अदालतमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै श्रीया नेपाल र रत्नावली शर्मा विदा हुन्छौं। नमस्कार।